नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
मुख्य सचिवमा लोकदर्शन रेग्मी र पुननिर्माण प्राधिकरणको सीईओमा युवराज भूषाल नियुक्त, 3 महिनामा देखिने गरेर काम थाल्ने भूषालको प्रतिबद्धता।
ठूला दललाई बागी उम्मेद्वार टाउको दुखाई, बागीलाई फकाउन दलहरू व्यस्त।
एक दुई ठाउँमा असन्तुष्टिहरू देखाएका छन् साथीहरूले, तर त्यसलाई चाहिँ पार्टीले चाहिँ व्यवस्थापन गर्छ।
अझै 1.5 महिना डेंगू रोगको खतरा रहेको डाक्टरहरूको भनाई, महोत्तरीमा मात्रै 263 जनालाई डेंगू।
बिरामीलाई एन्टिबायोटिकको सट्टा आराम गर्न लगाउनु पर्नेमा बेलायती स्वास्थ्य निकायको जोड, एन्टिबायोटिकले उपचार पद्धतिलाई जटिल बनाएको भनाई।
र एन्फाका जिल्ला संघको अधिवेशन कार्तिक 25 गतेदेखि मंगिर 25 गते भित्र हुने।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 056-527-982,
मोबाइल 98550-63-794, 98550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत अर्थात सीईओमा युवराज भूषाललाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले यसअघिका सीईओ गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै भूषाललाई नियुक्त गरेको हो। पोखरेलले मंगिरमा हुने चुनावमा नेपाली कांग्रेसको तर्फबाट प्युठानमा उम्मेद्वारी दिने तयारी गर्दै राजीनामा दिनुभएको थियो। नवनियुक्त सीईओ भूषाल पूर्व अर्थ सचिव हुनुहुन्छ। सीईओ रहँदै राजनीतिमा लागेको भन्दै पोखरेलको चर्को आलोचना हुँदै आएको थियो। पोखरेलको 9 महिने कार्यकालमा पुननिर्माणको काममा ढिलासुस्ती भए पनि घर र विद्यालय पुननिर्माणले केही गति भने लिएको थियो। नवनियुक्त सीईओ भूषालका सामु आउँदो असार मसान्तभित्र सबै घर बनाउनुपर्ने चुनौती छ।
यस्तै आज बिहान बसेको मन्त्री परिषदको बैठकले लोकदर्शन रेग्मीलाई मुख्य सचिव बनाउने निर्णय गरेको छ। बहालवाला मुख्य सचिव राजेन्द्र कुमार छेत्रीले उम्मेद हटका कारण भोलिदेखि अवकाश पाउने भएपछि सरकारले गृह सचिव रेग्मीलाई मुख्य सचिव नियुक्त गरेको हो। गृह सचिवमा भने मोहन सापकोटालाई नियुक्त गरिएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषदले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ। उम्मेर हतका कारण भोलिदेखि अवकाश पाउने भए पनि श्रेष्ठले त्यस अघि नै राजीनामा दिनुभएको हो।
यस्तै आजको मन्त्री परिषद बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशमा सहमति जुटेको संचार मन्त्री बस्नेतले जानकारी दिनुभयो। माथेमा आयोगको प्रतिवेदन र डाक्टर गोविन्द केसीको माग अनुसार राष्ट्रिय चिकित्सा अध्यादेश ल्याउने बारेमा सहमति जुटेको हो। अध्यादेशका केही विषय मिलाउन बाँकी रहेकाले मन्त्री परिषदको अर्को बैठकले यो अध्यादेश पारित गर्ने सरकारका प्रवक्ता समेत रहेका संचार मन्त्री बस्नेतले बताउनुभयो। आफूसँग भएका सहमति अनुसार सरकारले आज अध्यादेश पास नगरे पुनः अनशन शुरू गर्ने डाक्टर केसीले चेतावनी दिनुभएको थियो।
यसैबीच राष्ट्रिय पुननिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भूषालले 3 महिनामा परिणाम निकाल्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। मन्त्री परिषदले भूकम्पपछिको पुननिर्माणका लागि गठित प्राधिकरणको नेतृत्व दिने निर्णय गरेपछि उहाँले सरकार भएका सबै निकायलाई समन्वय गरी आगामी माघ 2 गतेको भूकम्प दिवससम्म परिणाम देखिने गरी काम गर्ने बताउनुभयो। भूषालले प्राधिकरणमा भइरहेका कामलाई द्रुत गतिमा अगाडि बढाउने बताउँदै भूकम्प प्रभावितका घर र ऐतिहासिक सम्पदाको पुननिर्माणलाई एकसाथ अगाडि बढाउने योजना रहेको बताउनुभयो।
लामखुट्टेको टोकाइका कारण लाग्ने डेंगू रोगको खतरा अझै 1.5 महिनासम्म कायम रहेको डाक्टरहरूले बताएका छन्। चाडपर्वसँगै फोहोर पनि बढ्ने हुँदा लामखुट्टे अझै सक्रिय हुने सम्भावना रहेको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले पनि टेकु अस्पतालमा डेंगूको संक्रमण भएका बिरामीको चाप छ। तराई भित्री मधेस र केही पहाड़ी जिल्लामा समेत डेंगूको संक्रमण पाइएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार डेंगूको संक्रमण नष्ट गर्न लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान चलाइएको छ। वर्षेनी अभियान चलाइए पनि डेंगूको संक्रमण भने घट्न सकेको छैन।
यसैबीच महोत्तरीको बर्दिवास नगरपालिकाभित्र डेंगू रोगबाट 263 जना प्रभावित भएका छन्। असोज 16 गते पहिलो पटक 5 जनामा देखिएको डेंगूको संक्रमण आज बिहानसम्ममा 263 जनामा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। डेंगूका बिरामी बढ्दै गएपछि बर्दिवास क्षेत्रमा त्रास फैलिएको छ। संक्रमितहरूमध्ये गम्भीर अवस्थामा रहेका 5 जनालाई काठमाडौँको टेकु अस्पतालमा पठाइएको र अन्य अस्पतालको प्रत्यक्ष निगरानीमा रहेका जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर राजीव झाले बताउनुभयो।
मिथिलाञ्चलमा आजदेखि छठ पर्व विधिवत रूपमा शुरू भएको छ। नियम एवं निष्ठापूर्वक मनाइने छठ पर्वको आज पहिलो दिन व्रतालुहरूले निरामिष भोजन अर्थात अरवा अरवाइन ग्रहण गरी छठ पर्वको शुभारम्भ गरेका छन्। त्यस्तै भोलि नहाए खाए अर्थात स्नान गरी शुद्ध भएर भोजन गर्नेछन् भने बुधबार बेलुकी घर घरमा खीर चढाएर खरना बनाउने गरिन्छ खरना मनाउने गरिन्छ। यस्तै बिहिबार बेलुकी व्रतालुहरूले विभिन्न किसिमको फलफूल मिठाई ठेकुवा भुसुवा लगायतका पूजा सामग्रीहरूसहित नजिकै रहेको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ अन्तर्गतको सजिया पर्व मनाउनेछन्। शुक्रबार बिहान उदाउँदो सूर्यलाई पुनः बिहानी पखको अर्घ दिएर छठ पर्वको समापन गर्ने परम्परा छ। तराई मधेसको महत्वपूर्ण पर्व छठलाई भव्य बनाउन तथा नियम र निष्ठापूर्वक मनाउन स्थानीय बासिन्दा सरसामान जुटाउन व्यस्त भएका छन्। स्थानीय बजारमा छठका लागि किनमेल गर्नेको भीड़ लाग्न थालेको छ। बजारमा फलफूल लगायत छठका पूजा सामग्रीको माग बढेको व्यापारीहरूले बताएका छन्।
गोर्खाको आरूघाट गाउँपालिकाले घर बनाउन नसकेका भूकम्प प्रभावितको सहयोगका लागि 10 लाख रूपियाँको कोष स्थापना गरेको छ। पहिलो किस्ताको 50,000 रूपियाँ लिएर खर्च गरिसकेका वा त्यति पैसाले घर बनाउन आँट नगरेकाहरूलाई सघाउन 10 लाख रूपियाँको सहायता कोष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले जानकारी दिनुभयो। यस्तो कोषको रकमबाट 1 लाख रूपियाँसम्म सापटी उपलब्ध गराइने उहाँको भनाइ छ। यो रकमले घर बनाउन शुरू गरेपछि दोस्रो किस्ता सिफारिस गरिने र दोस्रो किस्ताको 1.5 लाख रूपियाँ मध्ये 1 लाख रुपियाँ कट्टा गरेर लिइने दाहालले बताउनुभयो। व्यक्तिका घर पुननिर्माणका लागि गाउँपालिकाकै पहलमा अरू जिल्लाबाट जनशक्ति पनि झिकाइने उहाँले बताउनुभयो।
कैलालीको चिसापानी नजिकै कर्णाली नदीमा डुबेर आज 2 जना बेपत्ता भएका छन्। लम्की चुहा नगरपालिका 3 का चक्र धमला र शर्मिला धमला कर्णाली नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो। वनभोज खान भनी चिसापानी नजिकैको कर्णाली नदी किनारामा पुगेका उनीहरू नुहाउने क्रममा नदीमा बेपत्ता भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ। यस्तै काठमाडौँको मनमती खोलामा डुबेर 1 बालकको ज्यान गएको छ। खोलामा पौडी खेल्ने क्रममा खोटाङ हलेसी घर भई अहिले काठमाडौँको नागार्जुन नगरपालिका 8 बस्ने उमा राईका 8 वर्षका छोरा विवेकको ज्यान गएको प्रहरीले जनाएको छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका जगातमा भएको जीप दुर्घटनामा शारदा केसीको ज्यान गएको छ। 8 जना घाइते भएका छन्। गुल्मीको पुरकोट दहबाट सन्धिखर्क हुँदै बुटबलका लागि छुटेको लु 1/67/66 नम्बरको जीप नरपानी जगातको ढाड खोला नजिकै दुर्घटना हुँदा केसीको ज्यान गएको प्रहरीले जनाएको छ।
यस्तै सिराहामा 3 दिन अघि हराएका 1 बालकको शव फेला परेको छ। सिराहाको कर्जन्या नगरपालिका 2 बन्दीपुरबाट 3 दिन अघि हराएका 11 वर्षका अशिष यादवको शव घर नजिकैको कमला नहरको नर्सरीमा फेला परेको सिराहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो। बालकको टाउको काटेर हत्या गरेको पाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इलामको रोङ गाउँपालिका 3 कुटी डाँडामा विद्युत सर्ट भई आग लागि हुँदा 20 लाख भन्दा धेरैको क्षति भएको छ। कुटी डाँडाका विमल खवासको घरमा बालिएको विद्युत सर्ट भई आग लागि हुँदा 20 लाख रुपियाँ भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। आग लागिबाट विमलको परिवार विस्थापित भएको छ।
नेपाल राष्ट्र बैंकले 8.5% ब्याजदरमा झन्डै 2 अर्ब रूपियाँ बराबरको नागरिक बचत पत्र निष्कासन गर्ने भएको छ। कार्तिक 12 गतेदेखि बैंकले 5 वर्ष अवधिको बचत पत्र निष्कासन गर्न लागेको हो। आउँदो मंगिर 1 गतेसम्म बचत पत्र खरिदका लागि आवेदन दिन पाइने राष्ट्र बैंकले जनाएको छ। प्रत्येक 6 महिनामा ब्याज दिने राष्ट्र बैंकले साम्बा भने 2069 साल मंगिर 6 गते फिर्ता गर्नेछ। बचत पत्र खरिद गर्न चाहने नेपालीले कम्तीमा 10,000 रूपियाँ बराबरको आवेदन दिनुपर्नेछ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च भर्च कमाइ कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ कामा के हो बसै कहाँ हो के हुन्छु बिदा सबै कुरा प्रष्ट हुनु नराखी दुविदा विदेश जाँदा बुझेर जानु धोका ठक्कर कसैले नखानु धोका ठक्कर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला यसमा अरूको भर पर्नु हुन्न नत्र विदेशमा दुःख पाइन्छ
राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा भर्ना खुल्यो
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल मध्य पश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराईदाङ फोन नम्बर 082562601 98578359090 98578
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले मुख्य सचिवमा लोकदर्शन रेग्मी र पुननिर्माण प्राधिकरणको सीईओमा युवराज भूषाल नियुक्त तीन महिनामा देखिने गरेर काम थाल्ने भूषालको प्रतिबद्धता अझै एक डेढ महिना डेंगूको खतरा रहेको डाक्टरहरूको भनाई लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी प्रसंग प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि हिजो उम्मेद्वारी मनोनयन भएसँगै ठूला राजनीतिक दललाई बागी उम्मेद्वारले टाउको दुखाएको छ विशेष गरी वाम गठबन्धनमा दुई ठूला दलबीच 60-40% भागवण्ड मिलाउँदा असन्तुष्ट पक्षले बागी उम्मेद्वारी दिएको छ बागी उम्मेद्वारी परेसँगै दलहरूले त्यसलाई फिर्ता गराउन पनि कसरत थालेका छन् निर्वाचन आयोगले पनि उम्मेद्वारी फिर्ता गराउन चाहनेका लागि पर्सि बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म समय दिएको छ प्रकाश ढकालको रिपोर्ट
वाम र लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा हुमिएका ठूला दललाई बागी उम्मेद्वारीले सकस दिएको छ कुन क्षेत्र कुन पार्टीले लिने भन्ने विषयमा दुई हप्ताभन्दा धेरै समय आपसी र बहुपक्षीय छलफल गरेर बल्ल बल्ल उम्मेद्वार टुङ्ग्याएका वामपन्थी दललाई बागी उम्मेद्वारीले बढी तनाव दिएको छ एमाले माओवादी केन्द्र जस्ता देशैभर एउटै क्षेत्रमा धेरै प्रत्याशी भएका दल 60-40% खुम्चदा कार्यकर्तामा व्यापक असन्तुष्टि बढेको हो यसअघिका चुनावमा पार्टीभित्र राम्रो व्यवस्थापन गर्ने भनेर पहिचान बनाएको एमालेबाटै यो पटक बढी विद्रोही उम्मेद्वार खडा भएका छन् वाम गठबन्धनको अर्को घटक माओवादी केन्द्रबाट पनि बागी उम्मेद्वारका कारण समस्या परेको छ एमालेका पोलिट ब्युरो सदस्य पशुपति चौलंगै प्रदेश सभाका लागि दोलखा खबाट उम्मेद्वार बनेसँगै एमालेकै जिल्लाका प्रभावशाली नेता लालकुमार केसीले उहाँ विरूद्ध उम्मेद्वारी दिनुभएको छ यसअघि पटक पटक संसदमा निर्वाचन भइसकेका चौलाङ्गाईलाई पार्टीले फेरि टिकट दिएपछि केसी जहिले पनि अवसरबाट वञ्चित हुनु परेको भन्दै चुनावी मैदानमा उत्रनु भएको हो यस्तै गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङले पनि एमालेबाट टिकट नपाएपछि खण्डा लामा विरूद्ध स्वतन्त्र उम्मेद्वारी प्रदेश सभाका लागि मनाङ खबाट दिनुभएको छ मनाङ्गेको व्यक्तिगत प्रभाव मतदातामा रहेकाले गठबन्धनलाई उनको उम्मेद्वारी टाउको दुखाइ भएको छ उता जाजरकोट खमा वाम गठबन्धनबाट एमालेको भागमा परेर नीरज आचार्यलाई पार्टीले शुरूमा टिकट दिए पनि पछि केन्द्रबाट त्यो क्षेत्र माओवादीलाई छाड्ने सहमति भएसँगै दुवै पार्टीबाट उम्मेद्वारी परेको छ आचार्यसँगै माओवादीबाट गणेश सिंहको पनि उम्मेद्वारी परेसँगै वाम गठबन्धनमा कसलाई फिर्ता गराउने भन्ने अन्यल बढेको छ विद्रोही उम्मेद्वार फिर्ता गराउने बारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिनुहुन्छ एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल
बागी उम्मेदवारी बढी छैन त्यो पनि हाम्रो तर्फबाट भन्दा पनि अब माओवादी गठबन्धन र हाम्रो बिचको सिट बाँडका सन्दर्भमा उसको नमिल्ताको समस्या हो समस्या नै कम ठाउँमा छ 32 जिल्ला मात्रै 2 जिल्लामा समस्या छ भन्दाखेरि ठुलो समस्या भन्दै
माओवादी केन्द्रबाट पनि बागी उम्मेद्वार धेरै ठाउँमा खडा भएका छन् रामेछापमा वाम गठबन्धनबाट श्यामकुमार श्रेष्ठलाई प्रतिनिधि सभा र प्रदेश सभा कमा एमालेका शान्ति पौडेल र खमा एमालेकै कैलाश ढुङ्गेललाई उठाइएको छ उनीहरू विरूद्ध माओवादी नेताहरू लक्ष्मी गुरूङ हेमन्त पौडेल र मैन कुमार मोक्तानले बागी उम्मेद्वारी दिएका छन् माओवादीबाट रूकुम पूर्वमा पनि बागी उम्मेद्वारी परेको छ। गठबन्धनले रूकुम पूर्वमा प्रतिनिधि सभाका लागि कमला रोका र प्रदेशसभा कका लागि तेजबहादुर ओलीलाई उम्मेद्वार बनाए पनि माओवादी केन्द्रबाटै तेजेन्द्र खाम मगर र पुणिराज घर्तीले बागी उम्मेद्वारी दर्ता गराएका छन्। पार्टी नीति विपरीत परेका उम्मेद्वारी फिर्ता गराउन के भइरहेको छ त? माओवादी केन्द्रका नेता दिनानाथ शर्मा,
अहिले साथीहरूसँग चाहिँ छलफल हुँदैछ, ठाउँ ठाउँमा चाहिँ असन्तुष्टिहरू एक दुई ठाउँमा असन्तुष्टिहरू देखाएका छन् साथीहरूले, तर त्यसलाई चाहिँ पार्टीले चाहिँ व्यवस्थापन गर्छ।
अघिल्ला चुनावमा बागी उम्मेद्वारका कारण हैरान हुने काँग्रेसलाई यो पटक भने थोरै भए पनि राहत मिलेको छ। काँग्रेसबाट ओखलढुङ्गामा मात्र बागी उम्मेद्वारी परेको छ। ओखलढुङ्गाको प्रदेशसभा खमा पार्टी सभापति प्रदीप कुमार सुनवार विरूद्ध ज्ञानेन्द्र रुम्दालीले बागी उम्मेद्वारी दिनुभएको छ। तरूण दल जिल्ला अध्यक्ष समेत रहेका रुम्दालीले आफू पटक पटक अन्यायमा परेको भन्दै उम्मेद्वारी दर्ता गराउनु भएको हो। उहाँको उम्मेद्वारी फिर्ता गराउन पहल भइरहेको काँग्रेसले जनाएको छ। अघिल्ला चुनावमा धेरै ठाउँमा विद्रोही उम्मेद्वारले भोट काट्दा आधिकारिक उम्मेद्वारले नै हार्ने काँग्रेसको इतिहासमा यो पटक भने पूर्ण विराम लाग्ने संकेत देखिएको छ। वामपन्थी दलहरू संयुक्त मोर्चा बनाएर चुनावमा होमिएपछि काँग्रेसभित्रको आन्तरिक असन्तुष्टि यसपटक बाहिर कम प्रकट भएको हो।
प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका लागि हिजो दर्ता भएका उम्मेद्वारमाथि परेको दावी विरोधमा निर्वाचन आयोगले भोलि छानबिन गर्ने भएको छ। निर्वाचन आयोगले 32 जिल्लाका प्रतिनिधि सभाका 37 र प्रदेशसभाका 74 सीटमा हिजो उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारमाथि उजुरी गर्न आज बेलुकी 5 बजेसम्मको समय दिएको थियो, तर अहिलेसम्म कति उम्मेद्वारको बारेमा दावी विरोध परेको छ भन्ने खुलेको छैन। उजुरीमाथि भोलि छानबिन गरी अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगको कार्यतालिका छ। यस्तै पर्सि बिहान 10 बजेदेखि 1 बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिन सक्नेछन् भने त्यसै दिन उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह प्रदान गरिने आयोगले कार्यतालिका बनाएको छ।
भूकम्प प्रभावितले घर नै धितो राखेर निर्व्याजी ऋण लिन सक्छन्। अनुदानको पहिलो किस्ता लिएर घरको जग बसालेका भूकम्प प्रभावितले त्यही घर धितोका रूपमा राख्न सक्नेछन्। बनाउँदै गरेको घर नै धितोमा राखेर 3 लाख रुपियाँसम्म ऋण लिने निर्णय कार्यान्वयनका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणले बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिएको छ। घर नै धितो राखेर लिन सक्ने सामूहिक जमानीको ऋणका मापदण्ड के छन् त? मदन पौड्यालको रिपोर्ट।
भूकम्प प्रभावित जसले घर बनाउन सकेका छैनन् उनीहरूले अस्थायी टहरामै चाडपर्व मनाए। उनीहरूलाई आउँदो असार मसान्तभित्रै घर बनाउनु पर्ने बाध्यता छ। त्यसका लागि अब घरको काम सुरु नगरी सुखै छैन। घर बनाउन चाहना हुँदा हुँदै पनि समस्या पनि छन्। धादिङ बेनीघाट रोराङ गाउँपालिका तिनका मसिने पर्जा,
घर खाँच भन्ने कुरो खर्चले पुग्छ पुग्दैन, त्यो पो छ। पुगेन भने चाहिँ कसरी हो, प्लास्टर गर्न सक्ने नसक्ने हो? छाउने त्यो जस्तालाई नै धेरै पर्दो रहेछ, महँगो पर्दो, हरियो निरो जस्तालाई त्यो ल्यायो, बाल्लो सिमेन्ट ल्याइरहेको छ।
अनुदानको 3 लाख रुपियाँले मात्रै घर नबन्ने भएकाले अरू पैसा थपथाप गरेर घर बनाउनु पर्छ। आफूसँग पैसा नहुनेले ऋण लिनुपर्ने बाध्यता छ। त्यसका लागि बनाउँदै गरेको घर नै धितो राखेर 3 लाख रुपियाँ निर्व्याजी ऋण लिन सकिन्छ। घर निर्माणका लागि सामूहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यविधि 2074 संशोधन गरी बन्दै गरेको घरलाई नै धितोको रूपमा प्रयोग गर्न सकिने भएको हो। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता एमलाल भूषाल,
व्यक्ति भूकम्प पीड़ित र राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट लाभग्राहीको रूपमा पहिचान भएको जुन डकुमेन्ट छ, एउटा त्यो डकुमेन्ट पेश गर्नुपर्ने हुन्छ, उसको त्यो जग्गाको लाल पुर्जा पेश गर्नुपर्ने हुन्छ, र अरू चाहिँ राष्ट्र ब्याङ्कले जुन जे जे कुराहरू मागेको हुन्छ ती डकुमेन्टहरू पेश गर्नुपर्ने हुन्छ, र त्यस पश्चात यो ऋण प्राप्तको निम्ति उसले चाहिँ बाटो खोल्दछ।
यससँगै बैंकले सामूहिक जमानीमा मात्र निर्व्याजी ऋण दिन आनाकानी गरेपछि प्राधिकरणले कार्यविधि संशोधन गर्न सिफारिश गरेको थियो। संशोधित कार्यविधि अनुसार इजाजत प्राप्त क ख ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाले सामूहिक जमानी वा बन्दै गरेको घर धितो राखेर भूकम्प प्रभावितलाई बिना ब्याज ऋण दिनुपर्नेछ। ऋण उपलब्ध गराउने जानकारी वा गुनासो सुन्न सम्बन्धित बैंक वा वित्तीय संस्थाले छुट्टै सम्पर्क अधिकृत तोक्नुपर्नेछ। निर्व्याजी ऋणको भुक्तानी 5 वर्षसम्ममा गर्न सकिन्छ। फेरि प्राधिकरणका प्रवक्ता एमलाल भूषाल।
यसमा पाउने चाहिँ 3 लाख ऋण हो, यसको चाहिँ म्याक्सिमम अवधि 5 वर्ष हुन्छ, 5 वर्षभित्र उसले तिर्नु पर्ने हुन्छ, त्यस बापत उसले ब्याज तिर्नु पर्दैन। ब्याज बापत नेपाल सरकारले ब्याङ्कहरूलाई कति रकम उपलब्ध गराउने हो त्यसको निम्ति चाहिँ एउटा कोषको व्यवस्था गर्छ, यसरी चाहिँ यो परिचालित गर्ने मेकानिजम छ।
सरकारले दिने 3 लाख रुपियाँ अनुदानले मात्र घर बनाउन समस्या हुने प्रभावितलाई निर्व्याजी ऋणले सहयोग पुग्नेछ। यसका लागि भूकम्प प्रभावितलाई ऋण दिने बैंक तथा वित्तीय संस्था पनि जिम्मेवार हुन आवश्यक छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62। वेबसाइट drishtiaye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नवलपरासीमा बालिकाहरूको अवस्था, बालिकाहरूले भोग्ने समस्या र समाधानका उपाय खोज्नका लागि दोस्रो नवलपरासी बालिका सम्मेलन हुने भएको छ। आउँदो शुक्रबार र शनिबार देवचुली नगरपालिकामा गर्न लागि बालिका सम्मेलनमा नवलपरासीका 15 स्थानीय तहका 13 वर्षदेखि 19 वर्ष उमेर समूहका 100 जना किशोरी सहभागी हुने जागृति बाल तथा युवा सरकार नेपालका महासचिव दीपक शर्माले जानकारी दिनुभयो।
स्थानीय तहले बजेट विनियोजन नगर्दा म्याग्दीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्यलमा परेको छ। कृषिमा व्यवसायीकरण, विविधीकरण, यान्त्रिकीकरण गरेर उत्पादन बढ़ाउने उद्देश्यसहित पोहोर सालदेखि शुरू भएको परियोजनाका लागि आएको बजेट स्थानीय तहले सड़क, खानेपानी, विद्युतीकरण, भवन लगायतका योजनामा विनियोजन गर्दा परियोजना नै अन्यलमा परेको हो।
जिल्ला ट्राफिक कार्यालय मोरङले हर्न निषेध अभियान लागू भएपछि जरिवानाबाट झण्डै 3 लाख रुपियाँ संकलन गरेको छ। असोज 1 गतेदेखि लागू गरिएको हर्न निषेध अभियानका क्रममा ट्राफिक प्रहरीले जरिवाना बापत 2,82,500 रुपियाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिनुभयो। चर्को हर्न बजाउने सवारी साधनबाट 500 देखि 1,500 जरिवाना लिइएको उहाँले बताउनुभयो।
मेरो पनि भन्नु छ।
ओखलढुङ्गामा दलहरूले चुनाव चिन्ह अंकित टोपी, झोला र टी शर्ट नछाप्ने प्रतिबद्धता जनाएको खबरमा मित्रबन्धु ढकाल लेख्नुहुन्छ, चुनाव हुन अझै महिना दिनभन्दा धेरै समय बाँकी छ। चुनावको रौनकले छोएपछि दलहरूले यस्ता प्रतिबद्धता भूलिहाल्छन्। यसभन्दा अघिका चुनावमा भएका धेरै वाचा पनि तोडिएका थिए।
तर गणेश प्रसाद हुजदार भने दलहरूको यो प्रतिबद्धताप्रति सकारात्मक हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, आचार संहिता पूर्ण रूपले पालना गर्ने उद्देश्यले चुनाव चिन्ह अंकित टी शर्ट टोपी र झोला वितरण नगर्ने नेताहरूको प्रतिबद्धता राम्रो लाग्यो। यो प्रतिबद्धता ओखलढुङ्गामा मात्र नभई देशैभरबाट आउनुपर्छ।
उज्यालोको फेसबुक पेजमा किशोर मंगल यात्री लेख्नुहुन्छ, आगामी चुनावपछि देशले नयाँ र सक्षम नेता पाउने भयो भन्ने आशा पनि समाप्त भयो। पुरानै दल र पुरानै नेताबीच प्रतिस्पर्धा हुने भएपछि हामीले अरू के आशा गर्न सक्छौं र
भक्तपुरमा चिनिया धान लगाउँदा चार गुणा उत्पादन बढ़ेको खबर उज्यालो अनलाइनमा पढ़ेर बासु मैनाली फेसबुकमा लेख्नुहुन्छ, कृषिमा आधुनिकीकरणका नारा धेरै आए तर थोरै लगानी र मेहनतले धेरै उत्पादन दिने बिउको प्रयोग भने हुन सकेको छैन। चिनिया धानको बिउ जस्तै अन्य खेतीमा पनि नयाँ बिउ र प्रविधि खोज्ने कि।
नयाँ शक्तिका डाक्टर बाबुराम भट्टराई र माओवादीका नारायण काजी श्रेष्ठ एकै खालका योजना लिएर एकै क्षेत्र गोर्खा दुईबाट चुनाव लड्न लागेको समाचार उज्यालो अनलाइनमा पढ़ेर खड्का केसी भन्नुहुन्छ, बाबुराम भट्टराई र नारायण काजी श्रेष्ठ दुवैजना देशलाई आवश्यक नेता हुन्। एकै क्षेत्रबाट चुनाव लड्नु अघि दुवै नेताले एकपटक गम्भीर भएर सोचेको भए हुने थियो।
अनि 3556 खोटाङबाट दीक्षा राईले एसएमएसमा लेख्नु भएको छ, यो वर्षको दशैं र तिहारमा धेरै नै जुवातास खेलेको र जाँड रक्सी खाएको देखियो, के चाडपर्व भनेकै जुवातास खेल्न र रक्सी खान मनाइँदै आएको हो त? रमाइलोको नाममा हाम्रो संस्कृतिलाई नबिगारौं, सभ्य तरिकाले भव्य रूपमा चाडपर्व मनाऊ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 3556 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काय गैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र पिठी लोप्छन। अब विदेशको खबर, बिरामीलाई कड़ा खालका औषधि अर्थात एन्टीबायोटिक दिनुको सट्टा आराम गर्न लगाउनु पर्नेमा बेलायती स्वास्थ्य निकायले जोड़ दिएको छ। बिरामीलाई सिफारिश गरिने हरेक पाँचवटा एन्टीबायोटिक्स मध्ये एउटा अनावश्यक हुने गरेको भन्दै बेलायतको सार्वजनिक स्वास्थ्य निकाय पब्लिक हेल्थ इंग्ल्याण्ड पीएचईले एन्टीबायोटिक प्रयोग नगर्न सुझाव दिएको हो। धेरैजसो रोग निको पार्नका लागि आराम आवश्यक हुने उसको भनाइ छ। त्यस्ता औषधिको अत्याधिक प्रयोगले सुपरबग भनिने औषधि प्रतिरोधक कीटाणुको सृजना हुने र संक्रमणको उपचारलाई जटिल बनाइरहेको पीएचईले जनाएको छ। पीएचईका अनुसार बेलायतमा औषधि प्रतिरोधी संक्रमणका कारण वर्षेनी 5,000 मानिसले ज्यान गुमाउने गरेको अनुमान छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फाले जिल्ला संघहरूलाई कार्तिक 25 गतेदेखि मंगिर 25 गतेभित्र अधिवेशन गर्न निर्देशन दिएको छ। एन्फा कम्प्लेक्स साधु बाटोमा बसेको एन्फाको कार्य समितिको बैठकले मंगिर 25 गतेभित्र जिल्ला अधिवेशन गर्न जिल्ला संघहरूलाई भनेको हो। एन्फामा 45 जिल्ला संघ आबद्ध छन्। बैठकले माघमा हुने एन्फाको चुनावका लागि निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति पनि गठन गरेको छ।
आउँदो डिसेम्बरको अन्त्यमा काठमाडौँमा हुने एभरेस्ट प्रिमियर लीग ईपीएल क्रिकेटमा नेपाली खेलाड़ी अनुबन्ध गर्न झण्डै 59,00,000 रूपियाँ खर्च गरिएको छ। एउटा टीमले अधिकतम 10,00,000 रूपियाँसम्म खर्च गर्न पाउने व्यवस्था अनुसार आज भएको भोलकबलमा 6 टीमले 58,80,000 रूपियाँ खेलाड़ी किन्न खर्चेका हुन्। विराटनगर वारियर्स र भैरवा ल्याडियर्सले 10,00,000 रूपियाँ खर्च गरेका छन् भने काठमाडौँ किङ्स 11 र ललितपुर प्याट्रियट्सले 9,95,000 दरले खेलाड़ी किनेका छन्। यस्तै पोखरा राइनोजले 9,90,000 र चितवन टाइगर्सले 9,20,000 रूपियाँ खर्चेका छन्। यो वर्षको ईपीएलमा आरिफ शेख, करण केसी, सन्दीप लामी छाने र विनोद भण्डारी सबैभन्दा महँगो मूल्य समान 1,75,000 दरले अनुबन्ध भएका छन्। पारस खण्डका ज्ञानेन्द्र मल्ल, शरद भेस्वाकर, शक्ति गौचन, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरी मार्क्यू खेलाड़ीका रूपमा यसअघि नै 2,00,000 रूपियाँका दरले अनुबन्ध भइसकेका थिए। प्रतियोगिताको विजेताले अहिलेसम्मकै सर्वाधिक 21,00,000 रूपियाँ पुरस्कार पाउनेछ।
र श्रीलंका विरूद्धको एक दिवसीय क्रिकेट श्रृंखला पाकिस्तानले 5-0 जितेको छ। आज भएको पाँचौं तथा अन्तिम एक दिवसीयमा 9 विकेटले विजयी भएसँगै पाकिस्तानले श्रृंखला क्लीन स्वीप गरेको हो। श्रीलंकाले दिएको 103 रनको सामान्य लक्ष्य पाकिस्तानले 20 ओभर 2 बलमा मात्रै 1 विकेट गुमाएर भेटायो। पाकिस्तानका उस्मान खानले 5 विकेट लिएका थिए। यी दुई देशबीच 3 ट्वेन्टी ट्वेन्टी खेल पनि हुँदैछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मुख्य सचिवमा लोकदर्शन रेग्मी र पुननिर्माण प्राधिकरणको सीईओमा युवराज भूषाल नियुक्त। 3 महिनामा देखिने गरेर काम थाल्ने भूषालको प्रतिबद्धता।
ठूला दललाई बागी उम्मेद्वार टाउको दुखाई, बागीलाई फकाउन दलहरू व्यस्त।
अझै 1-1.5 महिना डेंगूको खतरा रहेको डाक्टरहरूको भनाई, महोत्तरीमा मात्रै 263 जनालाई डेंगू।
बिरामीलाई एन्टिबायोटिकको सट्टा आराम गर्न लगाउनु पर्नेमा बेलायती स्वास्थ्य निकायको जोड, एन्टिबायोटिकले उपचार पद्धतिलाई जटिल बनाएको भनाई।
र एन्फाका जिल्ला संघको अधिवेशन कार्तिक 25 गतेदेखि मंगसिर 25 गतेभित्र हुने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।